अब प्रस्तुत छ पश्चिम डायरी।
नमस्कार, पश्चिम डायरीमा लक्ष्मी गौडेल र सावित्री गिरीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
बर्दियाको विकासका लागि तीन मन्त्रीहरूको एकबद्धता, वर्गीय असमानतालाई अन्त्य गर्दै स्थानीय पर्यटकीय विकासमा जोड।
नेपालगञ्जको पुष्पलाल चोकमा आगलागी हुँदा लाखौंको क्षति, जाजरकोटका स्थानीयलाई दशैंमा चामल नपाउने चिन्ता।
जिल्ला प्रशासन जुम्लाद्वारा सरकारी गाडीमा निगरानी, रुकुममा रुकुमकोट अलग्गै जिल्ला बनेपछि चहल पहल बढ्यो।
र बझाङको थलाराका स्थानीयद्वारा सुरक्षित बसोबासको माग।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डिलाइट। ह्युन्डे फेस्टिभ डिलाइट,
ह्युन्डे फेस्टिभ डिलाइट 2074। यसपालिको दशैं तिहार ह्युन्डे फेस्टिभ डिलाइट योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क एक वर्षको बिमा, स्क्रैच कार्ड मार्फत रु 1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 जोडीलाई दुबई भ्रमण, 100 जनालाई 10-10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत ह्युन्डे एलिट i20 एक थान र ह्युन्डे एक्सेन्ट एक थान। ह्युन्डे।
पश्चिम डायरीको सुरुमा बर्दियाको विकासमा मन्त्रीहरूको एकबद्धताको शीर्षकको खबर नागरिक दैनिकबाट लिएका छौँ। बर्दियाबाट प्रतिनिधित्व गर्ने तीन मन्त्रीहरूले बर्दियाको विकासमा एकबद्धता व्यक्त गरेका छन्। बर्दियाली एकता समाजले काठमाडौँमा गरेको कार्यक्रममा उनीहरूले स्रोत साधनले सम्पन्न बर्दियाको विकासका लागि सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो। भूमि सुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले सामाजिक समस्याका रूपमा रहेका कमलहरी, हलिया तथा थारूका समस्या अन्त्य गर्दै थारूका परम्परागत संस्कृति र वेशभूषाको संरक्षण र प्रवर्धन गर्न सके पर्यटक आकर्षण गर्न सकिने बताउनु भएको छ। वर्गीय असमानतालाई अन्त्य गर्दै स्थानीय पर्यटकीय विकासमा तीनै मन्त्रीहरूले जोड दिएका छन्। थारू सङ्ग्रहालय, तालतलय तथा धार्मिक स्थलहरूको प्रवर्धनसँगै कृषि क्षेत्रबाट समेत राम्रो विकास गर्न सकिने उनीहरूको जोड छ। सिँचाइ मन्त्री सञ्जय कुमार गौतमले पूर्वाधार विकासमा धेरै अघि बढेको बर्दिया नयाँ मोडलमा अघि बढिसकेको दावी गर्नुभएको छ। बर्दिया स्रोत साधनका हिसाबले तराईका 23 जिल्लामध्ये राम्रो जिल्लाभित्र पर्ने भन्दै उहाँले बर्दियाको विकासका लागि आफू सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो। पशुपन्छी मन्त्री सन्त कुमार थारूले बर्दियाको विकासका लागि सबै राजनीतिक दल एउटै मञ्चमा उभिनुपर्नेमा जोड दिनुभएको छ। नागरिक दैनिकमा खबर प्रकाशित छ।
नेपालगञ्जको पुष्पलाल चोक नजिक हिजो अपराह व्यावसायिक पसल सटरमा आगलागी हुँदा लाखौंको क्षति भएको छ। दिनेश गुप्ताको ग्यारेजमा भएको आगलागी फैलदा आधा दर्जन पसलहरूमा क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेले ग्यारेजसँगै अम्बे अटो पार्ट्स, ऋतु किराना पसल, अन्सारी अल्मुनियम, न्यू सुर्खेती रेस्टुरेन्ट र बराल रिकन्डिसनमा आगो लागेको थियो। आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी प्रमुख टेक बहादुर तामाङको नेतृत्वमा 100 जना प्रहरी खटिएका थिए। वडा प्रहरी कार्यालय नेपालगञ्जबाट प्रहरी निरीक्षक राजन कुमार गौतमको प्रहरी टोली, दङ्गा नियन्त्रण प्रहरी गण, कोहलपुर बाँकेको प्रहरी टोली, सशस्त्र प्रहरीको टोलीले स्थानीयवासी र दमकलको सहायतामा आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ। आजको दैनिक नेपालगञ्जमा खबर छ।
जिल्ला प्रशासन कार्यालयले बिदाको दिनमा सरकारी गाडी प्रयोग नगर्न निर्देशन गरेको छ। यो जुम्लाको खबर हो। जिल्ला स्थित सरकारी कार्यालयमा गाडी दुरुपयोग भइरहेको भन्दै साधन नियम बमोजिम सञ्चालन गर्न निर्देशन गरेको हो। कार्यालय समय बाहेक अन्य समयमा सरकारी गाडीको प्रयोग गर्न प्रशासन कार्यालयको अनुमति पत्र अनिवार्य लिनुपर्ने प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले बताउनु भएको छ। बिदाको दिनमा स्थानीय प्रशासनको अनुमति पत्र नलिई सवारी साधन सञ्चालन गरेको भेटिए ट्राफिक प्रहरी कार्यालयको नियम बमोजिम कारवाही हुने उहाँले बताउनुभयो। डिबी बुढाले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
खाद्य सङ्कटमा रहेको बाह्रैकोट क्षेत्रमा दशैं अघि चामल नपुग्ने देखिएको छ। यससँगै उक्त गाउँपालिकाका बासिन्दालाई दशैं कसरी मनाउने भन्ने चिन्ताले सताउन थालेको छ। चामल ढुवानीको झन्झटिलो प्रक्रियाका कारण खाद्य संस्थानको बारेकोटको नायकबाडा स्थित घाट डिपोमा चामल नपुगेको भएको हो। बारेकोटमा तोलखाना, धौलाकोट, रोकाए गाउँ, मूलसाम, जिरी, समाकोट, गोठ लगायत क्षेत्रमा खाद्य सङ्कट परेको छ। गाउँमा किनेर खाने अन्न समेत पाइँदैन। गाउँमा उत्पादित अन्नले छ महिना पनि पुग्दैन। बाँकी महिना संस्थानकै चामलका भरमा पर्नुपर्ने बाध्यता छ। यातायात असुविधा र बाटोघाटो अप्ठ्यारो भएका कारणले व्यापारीले बिक्रीको लागि चामल नलिँदा थप समस्या भएको हो। यो जाजरकोटको खबर हो। आजको अन्नपूर्ण पोस्टमा राजेन्द्र कार्कीले लेख्नु भएको छ।
मध्य तथा सुदूरपश्चिमका द्वन्द पीडितहरूका लागि सञ्चालित हाड जोर्नी रोगको पुनर्स्थापना कार्यक्रम भेरी अञ्चल अस्पतालमा पुनः सुचारू भएको छ। राजनीतिक निर्णयले एक महिना रोकिएको सेवा पुनः सुचारू भएको कार्यक्रमका प्रोजेक्ट म्यानेजर नेत्र प्रसाद सापकोटाले बताउनुभयो। उहाँका अनुसार भदौ 4 गते चिठी आएको र 5 गते बैठक बसी 7 गतेबाट सेवा सुचारू भएको हो। सेवा सुचारू भएपछि अहिलेसम्म 2 जनाले सेवा लिइसकेका छन्। यो सेवा आगामी पौष 15 गतेसम्म सञ्चालन हुने सापकोटाले बताउनुभयो। यसअघि 2073 पुष 23 गतेबाट सुरु भएको सेवा 196 जना द्वन्द पीडितहरूले लिएका छन्। जनयुद्धका बेलामा घाइते तथा अपाङ्गता भएका पीडितहरूको लागि सुरु गरिएको निशुल्क उपचार भेरी अञ्चल अस्पताल र राप्ती उपक्षेत्रीय अस्पताल डाङमा सुचारू भएको हो। भेरी अञ्चलमा सुदूरपश्चिमका जिल्ला र मध्यपश्चिमका बाँके, बर्दिया, सुर्खेतबाट उपचार गराउन आउने गरेका छन् भने राप्ती उपक्षेत्रीय अस्पताल डाङमा प्युठान, रोल्पा, रुकुम, सल्यान लगायतका पाएक पर्ने जिल्लाबाट उपचार गराउन पुग्ने गरेका छन्।
अलग्गै जिल्ला बनेपछि व्यापारिक केन्द्र रुकुमकोटमा चहल पहल बढेको छ। 2072 असोज 2 जारी संविधानमा पश्चिम रुकुम र पूर्वी रुकुम भनेर उल्लेख गरिए पनि त्यसको 2 वर्षपछि भदौ 8 गतेको मन्त्री परिषद बैठकले पूर्वी रुकुमका 3 गाउँपालिकालाई अलग्गै जिल्ला बनाउने निर्णय गरेको थियो। मन्त्री परिषद निर्णय अनुसार निर्वाचन क्षेत्र निर्धारण आयोगले पूर्वी रुकुममा पनि प्रतिनिधि सभाका लागि 1 र प्रदेश सभाका लागि 2 निर्वाचन क्षेत्र निर्धारण गरिसकेको छ। छुट्टै जिल्ला बनेपछि रुकुमकोटमा चहल पहल बढेको छ। विशेष गरी विभिन्न पेसा व्यवसायमा आबद्धहरूले आउजाउ बाघ लिएको छ। जिल्लाका लागि नभई नहुने उद्योग, व्यवसाय, ब्याङ्क र होटल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि आउनेहरूको संख्या बढेका छन्। यो रुकुमको खबर हो। आजको कान्तिपुरमा हरि गौतमले लेख्नु भएको छ।
पहिरो र नदी कटानले थलारा गाउँपालिकाको आमबगर गाउँ जोखिममा परेको भन्दै सुरक्षित ठाउँमा सार्न स्थानीयले माग गरेका छन्। यो बझाङको खबर हो। उनीहरूले बस्ती स्थानान्तरणका लागि पहल गरिदिन गाउँपालिकामा समेत ज्ञापन पत्र बुझाएका हुन्। डोटीसँग जोड्ने दिपायल चैनपुर खण्डको जडार कोइरालाकोट सडक खन्ने क्रममा आमबगरको सिरानीमा पहिरो सुरु भएको थियो। पहिरोका कारण 8 घर पूर्ण रूपमा भत्किएका थिए। कान्तिपुरमा खबर प्रकाशित छ। पश्चिम डायरीमा दलित महिला जनप्रतिनिधिको अहिलेको सवाल।
अब अहिलेको सवाल भनेको चाहिँ अब नीति निर्माण गर्ने प्रक्रियामा, योजनाहरू बनाउने प्रक्रियामा अब स्थानीय तह लागेको हुनाले प्रक्रियामा उनीहरू एकदमै चनाको, एकदम चासो र उनीहरूको सक्रिय सहभागिता चाहिँ देखाउनु पर्छ।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
एक्जाम पनि सकियो, बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि?
काठमाडौँ नै किन जानु पर्यो र? यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो, यहाँ छ र?
छ नि, प्लस टू साइन्स दिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर, यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै बिएससी सिएसआइटी का लागि बाँके बागेश्वरी कलेजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ। फारम धमाधम वितरण भइरहेको छ। प्रवेश परीक्षा फर्म भर्ने अन्तिम मिति यही भाद्र 14 गते, प्रवेश परीक्षा मिति यही भाद्र 24 गते। सम्पर्क नम्बर 081-525-570, 98-496-2624, 98-625-7005 र 98-587-50-132। नोट, प्रवेश परीक्षा पास भएका विद्यार्थीहरूले मात्र बिएससी सिएसआइटी प्रोग्राममा भर्ना हुन पाउनेछन्।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा जनरल मेडिसिन जनरल सर्जरी स्त्री तथा प्रसूति रोग बाल रोग हाड जोड्नी तथा नसा रोग एकुपंचर फिजियोथेरापी भिडियो एक्सरे क्यान्सर पत्ता लगाउने बायोस्पी एफएनएसी प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब आइभीपी युभीपी सहितको एक्सरे एम्बुलेन्स सेवा
साथै अपाङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदुर रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जात तथा उपचार गरिन्छ पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363
भर्ना खुल्यो भर्ना खुल्यो विगत 12 वर्षदेखि व्यवस्थापन संकायमा निरन्तर उत्कृष्ट नतिजा दिन सफल एस सिटी कलेज अफ म्यानेजमेन्टमा 2074-75 को लागि बीबीएस प्रथम वर्षमा भर्ना खुल्यो
हाम्रा विशेषताहरू प्लस टू देखि डिग्री सम्म व्यवस्थापन मात्र पढाइ हुने एकमात्र कलेज नेपाली र अङ्ग्रेजी दुवै भाषामा पढाइ हुने यस कलेजबाट पास भएका विद्यार्थीहरू विभिन्न संघ संस्थामा उच्च स्थानमा कार्यरत चिसो पानी जेनेरेटर र इन्टरनेटको व्यवस्था भएको असाइनमेन्ट शैक्षिक भ्रमण खेलकुद जस्ता अतिरिक्त क्रियाकलापहरूमा निरन्तर हुने
सम्पर्क सिटी कलेज अफ म्यानेजमेन्ट पासङ लामो मार्ग नेपालगञ्ज बाँकी सम्पर्क नम्बर 081-523-795 र 521-075
यो कृष्ण सार एफएम
94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज
कृष्ण सार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ पश्चिम डायरी कृष्ण सार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ अब बाँकी खबर
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर
अब खाना पाक्छ टेस्टी र हेल्दी छिटो छिटो वीएमआई ग्रुपको उत्कृष्ट उत्पादन
बाध्यकारी नीतिपछि देशभर 7 जना दलित महिला स्थानीय तहको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् भने 5 जना दलित महिला उपप्रमुख पदमा निर्वाचित भएका छन् प्रदेश नम्बर 2 को नतिजा बाहेक हेर्ने हो भने देशभर 5472 जना दलित महिला निर्वाचित भएको अवस्था छ सरकारको नीति कार्यक्रम तथा बजेटमा दलित महिलाको भूमिका र अबको सवालका विषयमा कुराकानी गर्दै दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोप
नेपालकै इतिहासमा जुन दलित महिलाको स्थानीय स्तरमा सहभागिता भएको छ यो चाहिँ एउटा ठुलो उपलब्धि ऐतिहासिक उपलब्धिको रूपमा चाहिँ हामीले चाहिँ लिएका छौँ यसलाई
स्थानीय तहले नीति तथा कार्यक्रमहरू प्रस्तुत गरिरहेको अवस्था पनि छ कतिले प्रस्तुत गरिसकेको अवस्था पनि छ दलित महिलाहरू एउटा संविधानले व्यवस्था गरे बमोजिम नै स्थानीय तहमा आइसकेको अवस्था छ अब यो समयलाई चाहिँ दलित महिलाहरूले कसरी सदुपयोग गर्नुपर्छ
अब यो चाहिँ उहाँ त्यही त अहिले सबभन्दा कुरा महत्त्वपूर्ण कुरा के हो भन्दाखेरि यो जुन संरचना छ अहिले स्थानीय तहको संरचना छ यो संविधानपछिको नयाँ पहिलो संरचना र नयाँ संरचना र यो संरचनामा चाहिँ लाई बलियो बनाउनको लागि अब विशेष गरेर स्थानीय तहमा निर्वाचित महिलाहरूले महत्त्वपूर्ण भूमिका चाहिँ निर्वाह गर्नुपर्ने हुन्छ त्यसमा पनि अब दलित महिलाहरूको यो भनौँ न अनिवार्य उपस्थितिलेका कारणले गर्दाखेरि चाहिँ अब दलित महिलाहरूलाई ल्याइया छ तर सबै दलित महिलाहरू चाहिँ अब आफ्नो भूमिका प्रभावकारी देखाउनु पर्ने हो त्यो चाहिँ देखाउनको लागि थुप्रै अब विशेष गरेर सरकारले चाहिँ यसलाई उनीहरूको क्षमता अभिवृद्धि नेतृत्व विकासका कुराहरू उनीहरूलाई चाहिँ नीति कार्यक्रमहरूमा उनीहरूको चाहिँ प्रभावकारी भूमिकाको लागि चाहिँ सहयोग गर्नुपर्छ सबै निकायले भन्ने चाहिँ मलाई चाहिँ लाग्छ उनीहरूलाई क्षमतावान पनि बनाउनु पर्छ
यो कुरा गरिरहँदा उहाँहरूको लागि अहिलेको सवाल के हो
अब अहिलेको सवाल भनेको चाहिँ अब एउटा निर्माण गर्ने प्रक्रियामा नीति निर्माण गर्ने प्रक्रियामा अब तपाईँको चाहिँ अब योजनाहरू बनाउने प्रक्रियामा अब स्थानीय तह लागेको हुनाले अब उनीहरूले अब यस्तो विषयमा यस्तो प्रक्रियामा उनीहरू एकदमै चनाको एकदम चासो र उनीहरूको सक्रिय सहभागिता चाहिँ देखाउनुपर्छ र आफूले नजानेको कुरा आफूले नबुझेको कुरा छ भने आफूभन्दा अलिकति बुझेका साथीहरूको सहयोग पनि लिने कामहरू चाहिँ गर्नुपर्छ होइन भने के हुन्छ भन्दाखेरि तपाईँको पहिला पनि 54 सालको जुन स्थानीय जुन ऐन थियो त्यसमा एकजना महिला चाहिँ अनिवार्य भनेर अब तपाईँको गाविस लेभलमा भनेको थियो तर महिलाहरू खालि सहभागिता मात्रै भयो नि त उनीहरूको चाहिँ प्रतिनिधित्व हुन सकेन के त्यो स्तरको सहभागिता अब हामीले खोजेको होइन. अब त त्यहाँ महिलाहरूले चाहिँ
सहभागितामा सहभागिता भन्दा पनि निर्णायकमूलक र उपलब्धिमूलक हुन पर्यो.
प्रत्यक्ष उनीहरूको सहभागिता चाहिँ त्यहाँ चाहिँ उनीहरूले देखाउनु पर्यो. उनीहरू खालि सही गर्ने ल्याप्चे लगाउने उनीहरूले गरेको निर्णयमा चाहिँ हामा हा थप्ने भन्दा पनि आफ्नो भूमिका आफ्नो योजना आफूले चाहिँ त्यहाँ चाहिँ सक्रिय सहभागिता चाहिँ उहाँहरूले देखाउनु पर्छ.
दायित्व कसको?
यो दायित्व भनेको हेर्नुहोस् सरकारकै हो किनभने सरकारले नै यसको चाहिँ दायित्व भनौँ न यसको चाहिँ भूमिका निर्वाह गर्नुपर्छ. अन्य सङ्घ संस्थाले पनि उनीहरूलाई चाहिँ सहयोग गर्नुपर्छ. उनीहरूलाई अब त्यो खालको नेतृत्व विकास गर्ने क्षमता अभिवृद्धि गर्ने खालको काममा चाहिँ उहाँहरू लाग्नुपर्छ भन्ने चाहिँ हाम्रो हो.
अब अहिले जसरी गाउँ तहदेखि अहिले उपप्रमुखसम्म पनि दलित महिलाहरू पुगिसकेको अवस्था छ, यसलाई ठुलो परिवर्तनका रूपमा पनि लिएको छ अहिले. जस्तो यी कुराहरू छन्, संविधान तोकेको कुराहरू प्रश्न भएका कुराहरू छन् र जो तपाईँहरू जस्ता अधिकार कर्मीहरूको मेहनत र लगाव पनि छ, तर अहिलेको सन्दर्भमा हामीले कुराकानी गर्नुपर्दा अझै पनि दलित महिलाहरू बोक्सीको आरोपमा कुटिनु परेको, अन्तर्जातीय विवाह गरेका कारण मारिनु परेको, यस्ता खाले समस्याहरू, सामाजिक कुरीतिहरू, विकृतिहरू अझै पनि छ्यापछ्याप्ती छन् र दलित महिलाहरूले त्यो पीडा भोग्न बाध्य छन्. अब यो पीडालाई पनि कसरी सम्बोधन गर्न जरुरी छ, के भन्नुहुन्छ?
अब यो समाजमा भएका जुन कुरीति कुसङ्गत र यो जो खालको विभेदहरू छ, महिलामाथि हुने विभेद, दलितहरूमाथि हुने विभेद, छुवाछुत, जुन हिंसाका कुराहरू छन्, यो चाहिँ अब चाहिँ स्थानीय स्तरको उनीहरूको यो पनि एउटा प्रमुख दायित्वभित्र यो चाहिँ पर्नुपर्छ, यिनीहरूले गर्नुपर्छ. जुन खालको चाहिँ एउटा प्रतिनिधित्व छ, जुन खालको निकाय बनेको छ, अब यसले चाहिँ यिनी मुद्दाहरूलाई चाहिँ यसले चाहिँ एकदम सशक्त रूपमा चाहिँ हेर्नुपर्छ र यसलाई चाहिँ 5 वर्षभित्रमा कम्ती यिनीहरूले चाहिँ यो महिलामाथि हुने हिंसा, जाति छुवाछुतका कुराहरू, जुन अन्तर्जातीय विवाह कुरा लगायत थुप्रै तपाईँहरूले गर्नुभएको छ, यसलाई न्यूनीकरण गर्नुको लागि यिनीहरूले चाहिँ एउटा प्रतिस्पर्धा गर्नुपर्छ जस्तो लाग्छ कि मलाई चाहिँ.
दलित महिला संघका संस्थापक अध्यक्ष दुर्गा सोप. अब अर्को सन्दर्भ, दलित समुदायका महिलाहरूलाई आर्थिक रूपमा सक्षम बनाउन जरुरी रहेको हिजो नेपालगञ्जमा आयोजित एक कार्यक्रमका सहभागीले बताएका छन्. दलित महिला संघ बाँकेको 23 वार्षिक साधारण सभाको उद्घाटन सत्रमा बोल्ने सहभागी वक्ताले आर्थिक रूपमा सक्षम बनाउन सकियो भने मात्र उनीहरूलाई आत्मसक्षम हुने सहभागीको धारणा थियो. संघका अध्यक्ष निर्मला सुनारको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै सांसद दलबहादुर सुनारले दलित महिलाहरूलाई शिक्षा, स्वास्थ्य, सामाजिक, आर्थिक तथा राजनीतिक अधिकारबाट वञ्चित रहेको भन्दै स्थानीय तहमा नीति निर्माण गर्दा उनीहरूलाई प्राथमिकता दिइनुपर्ने धारणा राख्नुभयो. आजको सद्भावमा खबर छ.
बर्मा म्यानमारमा भएको हिंसामा निर्दोष मुस्लिमहरू मारिएको भन्दै हिजो बाँकेमा विरोध प्रदर्शन गरिएको छ. स्थानीय जामा मस्जिद र इस्लामी सङ्घको नेतृत्वमा भएको प्रदर्शनमा म्यानमारमा अल्पसङ्ख्यक रोहिङ्ग्या मुस्लिमहरूको नरसंहार भएको भन्दै त्यसलाई रोक्न माग गरिएको हो. बिपी चोकबाट सुरु भएको विरोध र्याली जिल्ला प्रशासन कार्यालय बाँके पुगेको थियो. दैनिक नेपालगञ्जमा खबर प्रकाशित छ.
प्रेस सेन्टर बाँकेले 1,00,000 अक्षय कोष स्थापना गरेको छ. जिल्लामा सक्रिय पत्रकारिता गर्दै आएका सञ्चारकर्मीहरूलाई सम्मान गर्ने उद्देश्यले हिजो अक्षय कोष स्थापना गरिएको हो. माओवादी केन्द्र बाँकेकी नेत्री कृष्णा केसी नमुनाको स्वर्गीय आमाको स्मृतिमा अक्षय कोष स्थापना गरिएको हो. हिजो आफ्नी आमाको 13 दिनको पुण्यतिथिका अवसरमा केसीले अक्षय कोषका लागि 50,000 सहयोग रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो.
नेकपा माओवादी केन्द्रका 5 नम्बर प्रदेश इन्चार्ज वर्षमान पुनले दाङलाई 5 नम्बर प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी भइरहेको बताउनु भएको छ. प्रेस सेन्टरले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा नेता पुनले यस्तो बताउनु भएको हो. नागरिक पश्चिमेलीमा खबर छ.
16 गते जेठमा मुसिकोट नगरपालिकाकी 14 वर्षीय निमा नाम परिवर्तन आफन्तसँगै जिल्ला अदालत रुकुममा भेटिनु भएको थियो. उहाँले सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन अदालत आउनुभएको हो. 14 वर्षको कलिले उमेरमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराउन आउनुभएको निमालाई देखेर अदालतमा रहेका सबै अचम्मित भएका थिए. उहाँको विवाह गत वैशाखमा रोल्पा 2 खोली गाउँपालिकाका 17 वर्षीय किशोरसँग भएको थियो. विवाह भएको 2 महिनामै उनीहरू बीचमा खटपट सुरु भए पछि निमा सम्बन्ध विच्छेद गर्न अदालतमा आएको जिल्ला न्यायाधीश दण्डपाणी शर्माले जानकारी दिनुभयो. आजको नयाँ पत्रिकामा मनिष खड्काले लेख्नु भएको छ.
अबको छ महिनाभित्रै बाँकेका तीन गाउँपालिकामा बैङ्किङ सेवा सुरु हुने भएको छ। सरकारले स्थानीय तहको सञ्चित कोषको रकम क वर्गको बैङ्क मार्फत परिचालन गर्नुपर्ने व्यवस्था गरेकाले स्थानीय तहमै बैङ्कको खाता खोल्न लागिएको हो। राप्ती सुनारी गाउँपालिका, डुडुवा गाउँपालिका र नरेन्द्रपुर गाउँपालिकामा एक महिनादेखि छ महिनाभित्रै बैङ्किङ सेवा सुरु हुने जनाइएको छ। सद्भाव दैनिकमा खबर प्रकाशित छ। पश्चिम डायरीमा सिएमए औषधि व्यवसायहरूको माग।
हामीलाई जो पढायो 15 महिना, त्यो पढाउँदाखेरि हामीलाई दिएको औषधिहरू हामीले आफ्नो काउन्टरमा राखेर दिन पाउनु पर्यो। बिरामीको उपचार मात्रै गरेर पुग्दैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे
हो? त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98 84 53 523।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली, धम्बोजी गुल्मा पछाडि, फोन नम्बर 081-528-011-528-012।
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्णसार एफएम
94 मेगाहर्ज, कृष्णसार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम 104.8 मेगाहर्ज र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। नेपाल सियामी सङ्घले उठाएका मागलाई सम्बोधन गर्नुपर्ने कुरामा सरकारवालाहरूले हिजो नेपालगञ्जमा जोड दिएका छन्। सिएमए सङ्घको राष्ट्रिय भेला उद्घाटनका क्रममा विभिन्न वक्ता सरकारवालाहरूले सिएमएका मागलाई व्यवस्था गर्न नहुने बताएका हुन्। यसैबीच हामीले सिएमए औषधि व्यवसायहरूको राज्यसँगको मागबारे भनाइ सङ्कलन गरेका छौँ। सुनौ साथी सम्बुथहरूले सङ्कलन गर्नुभएको नागरिक आवाज।
गणेश बहादुर, जुन संसदले पास गरेको ऐनभन्दा माथि स्वास्थ्य मन्त्रालयले निर्देशिका जारी गरेर त्यसलाई काट्ने जुन चेष्टा गरेको छ, त्यसको विरुद्ध हामीले यो गरिरहेछौँ। मेन माग भनेको हाम्रो परिषदले जारी गरेको कोड अफ इथिक्स अनुसारको औषधि राखेर बिरामी जाँच पाउनुपर्ने मेन माग, र दोस्रो भनेको 88,000 हामी स्वास्थ्य व्यवसाय परिषदमा दर्ता भएको छौँ, त्यहाँ हामी सदस्य हुन पाउँदैन, खालि भोटिङ मात्र गर्न पाउने जुन व्यवस्था छ त्यसको विरुद्ध हामीले यो गरिरहेछौँ।
मेरो नाम प्रीति, बिसिटिसी। सरकारले जुन निर्णय गरेर त्यति बेला हामीलाई सिएमए पढ्नुपर्छ भनेर निर्णय गरेर जति बेला गऱ्यो, आज त्यो निर्णय एकाएक चेन्ज गरेको छ, होइन, गर्नुपर्छ मेडिकलहरू भनेर भनिएको छ, यसलाई चाहिँ खारेज गर्नु हुँदैन भनेर हामीहरू चाहिँ यो कार्यक्रममा अहिले सहभागी भएका छौँ।
कपिल खनाल, हाम्रो खास समस्या भनेको राज्यले सिएमए प्रति गरेको विभेद नै महत्त्वपूर्ण कुरा हो। हाम्रो व्यवसायको प्रकृति भनेको आफ्नो उपचार स्थानमा नै बिरामीलाई चाहिँ औषधि सेवन गराउनु पर्ने चिज, क्लिनिक सञ्चालन गरेर बिरामीलाई तत्काल आवश्यक पर्ने औषधि सेवन गराउन पाउनु पर्यो भन्ने हाम्रो प्रब्लम।
जयेन्द्र जोशी, त्यो आचार संहिता सहितको यति औषधिहरू बेच्न पाउने भन्ने सिएमएहरूको साझा समस्या हो। ती औषधिहरू बेच्न पाउनुपर्छ निर्बाध रूपमा क्लिनिक सहित भन्ने हाम्रो नेपाल सरकारसँग माग हो। त्यो माग पुराको लागि हामीले राष्ट्रिय भेला आज हाम्रो यो सङ्घको 14 वार्षिकोत्सव भएकोले पनि भेला गराएर मनाउने गरेका छौँ।
सन्तोष कुमार पौडेल, हामीलाई जो पढायो 15 महिना, त्यो पढाउँदाखेरि हामीलाई दिएको औषधिहरू हामीले आफ्नो काउन्टरमा राखेर दिन पाउनु पर्यो। बिरामीको उपचार मात्रै गरेर पुग्दैन, समस्या राज्यको गैर जिम्मेवार, वर्षको उत्पादन गर्छ र त्यसको व्यवस्थापन छैन, रोजगारीको अवसर छैन।
नेपालगञ्जमा जम्मा भएका 5 र 6 नम्बर प्रदेशका वकिलले कानुन व्यवसायीहरूले व्यावसायिक आचरण पालन गर्नुपर्नेमा जोड दिएका छन्। कानुन व्यवसायीको आचार संहिता र व्यावसायिक प्रबन्धन सम्बन्धी निर्देशिकाको विषयमा नेपालगञ्जमा आयोजित 2 दिने परामर्श बैठकको उद्घाटन सत्रमा बोल्दै अधिवक्ताहरूले सामाजिक अभियन्तामा कहलिएका कानुन व्यवसायीहरूले आफूलाई व्यवसायी र उत्तरदायी बनाउनु पर्नेमा जोड दिएका थिए। आजको दैनिक नेपालगञ्जमा खबर छ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घका केन्द्रीय सदस्य पूर्णबहादुर भण्डारीले उद्यमीले उत्पादन गरेका वस्तुहरू राज्यले विदेश निर्यात गराउन सहयोग गर्नुपर्ने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासङ्घ बाँकी शाखाले नेपालगञ्जमा गरेको राज्य पुनर्संरचना संक्रमणकाल र नेपाली उद्योगहरूको दिनचर्या विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो। मिसन टोडेमा खबर छ।
जिल्ला प्रहरी कार्यालयले 45 केजी चरेसहित 2 जनालाई पक्राउ गरेको छ। 26 पाथी भेरा गाउँपालिका एक भाडे बजारको तारुगाड लघु जलविद्युत आयोजनाको पावर हाउसमा 45 केजी चरेस र 47,000 नगदसहित 2 जनालाई प्रहरीले पक्राउ गरेको हो। यो बझाङको खबर हो। आजको नागरिक पश्चिमेलीमा खबर छ।
जाजरकोटको बारेकोट गाउँपालिकाको लिम्सा स्वास्थ्य चौकीमा औषधि अभाव भएको छ। लिम्सा स्वास्थ्य चौकीले माग गरे अनुसारको औषधि जिल्ला स्वास्थ्य कार्यालयले उपलब्ध नगराउँदा अभावको अवस्था आएको हो। यसैबीच जाजरकोट त्रिवेणी नलगार नगरपालिका 7 स्थित दल्ली स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा सुरु भएको छ। नगरपालिकाका मेयर टेकबहादुर रावलले उक्त भिडियो एक्सरे सेवाको हिजो औपचारिक रूपमा उद्घाटन गर्नुभएको हो। नयाँ पत्रिका दैनिकमा खबर छ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत कोहलपुर कुसुम सडक खण्डको शमशेरगञ्ज नजिक हिजो बिहान भएको सवारी दुर्घटनामा 1 जनाको मृत्यु भएको छ। दुर्घटनामा परि मोटरसाइकलमा सवार महिला घाइते हुनुभएको छ। दुर्घटनामा दाङ शान्तिनगरका 30 वर्षीय ढकबहादुर केसीको मृत्यु भएको हो। आजको सद्भावमा खबर छ।
मौसमी वर्षा सरेका कारण खप्तर राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्रभित्रका विद्यालयमा विद्यालय छोड्ने बालबालिकाको संख्या उच्च रहेको छ। बर्सातको समयमा लेक चढ्ने र हिउँदमा बेसी झर्ने जीवनशैलीका कारण विद्यालय नियमित उपस्थित हुन नसकेपछि विद्यालयमा विद्यार्थीको संख्या घट्दै गएको हो। डोटी, बझाङ, अछाम र बाजुरा जिल्लाका 3 दर्जनभन्दा बढी विद्यालय खप्तरको मध्यवर्ती क्षेत्रभित्र पर्छन्। टेकेन्द्र देउजाले पश्चिम टुडेमा खबर लेख्नु भएको छ।
बाढी मालिका नगरपालिकाभित्रका सबै गैर सरकारी सङ्घ संस्थालाई एकधार प्रणालीमा आउन नगर प्रमुख पदम बडुवालले निर्देशन दिनुभएको छ। कुनै पनि गैर सरकारी संस्थाले नगरपालिकाको नीति विपरीत जान खोजे कारवाही गरिने चेतावनी समेत दिनुभयो। यो बाजुराको खबर हो। आजको नयाँ पत्रिका दैनिकमा खबर छ।
पश्चिम डायरीमा अब नागरिक मत, लागू औषध नियन्त्रणको उपायका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ नेपालगञ्ज 12 का पुष्कर कुमार आचार्यको विचार।
लागू औषध भनेको यो हाम्रो समाजलाई विकृत दिशातिर उन्मुख गर्ने एउटा अत्यन्त घातक महारोगको रूपमा समाजमा अहिले चाहिँ व्याप्त छ। यसले लाखौँ युवा युवतीहरूलाई बर्बाद पनि पारिरहेको छ र यसको नियन्त्रण गर्न पहिलो कुरो राज्यले यस्ता लागू औषध कारोबारमा लाग्ने मूल व्यक्तिहरूको सँग त्यस्ता व्यक्तिहरूको पहिचान गर्नु पर्यो। तिनलाई पहिचान गरिसकेर राज्यले यति कठोर कानुन बनाउनु पर्यो कि त्यो कठोर कानुनले उनीहरूलाई कारवाहीको भागीदार बनाओस् र उनीहरूले यस्तो काम गर्नलाई उनीहरू फेरि कल्पनासम्म पनि गर्न सकुन्। खुल्ला सिमाना छ, भारतसँगको एउटा हाम्रो सम्बन्धलाई सुमधुर बनाउनु पर्यो। त्यहाँको प्रशासनलाई पनि हामीले यो कुरालाई बुझाउन सक्नु पर्यो र दुवै देशका यो विशेषतः यो सीमा वारिपारी जुन किसिमले यसको सञ्जाल फैलिएको छ यसलाई नियन्त्रण गर्न दुवै देशका राज्यका संयन्त्रहरू अत्यन्त गम्भीर भएर चाहिँ पहिचान गर्नु पर्यो र त्यो पहिचान गरिसकेर कठोर कारवाही गर्यो भने मात्रै यस्ता ओसार पसार गर्नेहरू आफै तलाएर जान्छन्।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियाको विकासका लागि 3 मन्त्रीहरूको एकबद्धता, वर्गीय असमानतालाई अन्त्य गर्दै स्थानीय पर्यटकीय विकासमा जोड।
नेपालगञ्जको पुष्पलाल चोकमा आगलागी हुँदा लाखौंको क्षति, द्वन्द्व पीडितहरूको लागि भेरी अञ्चल अस्पतालमा पुनः निशुल्क उपचार सुरु।
जाजरकोटका स्थानीयलाई दशैंमा चामल नपाउने चिन्ता, जिल्ला प्रशासन जुम्लाद्वारा सरकारी गाडीमा निगरानी।
र रुकुममा रुकुमकोट अलग्गै जिल्ला बनेपछि चहल पहल बढ्यो, बझाङको थलाराका स्थानीयद्वारा सुरक्षित बसोबासको माग।
पश्चिम डायरी kishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ। स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म सावित्री बिदा हुन्छौँ। आज भाद्र 26 गते सोमबार सेप्टेम्बर 11 तारिक आश्विन कृष्ण षष्ठी तिथि। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।